नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदैछ। मुलुकमा सूचना तथा संचार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक मे 2 तारीकका दिन राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाइने गरिन्छ। पछिल्लो समय नेपालले सूचना प्रविधि क्षेत्रसँग सम्बद्ध उत्पादनलाई निर्यात गर्ने कार्यलाई प्राथमिकतामा समेत राखेको छ। एक हिसाबले भनियो भने सूचना प्रविधि क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधारका रूपमा समेत हेरिँदै आइएको छ। पछिल्लो समय चालू आर्थिक वर्षको 8 महिनामा नेपालले 14 अर्ब 30 करोड़ रूपियाँको सूचना प्रविधि निर्यात पनि गरेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत फागुनसम्म नेपालले 10.5 अर्ब रूपियाँको सफ्टवेयर मात्र निर्यात गरेको छ। सूचना प्रविधि क्षेत्रमा भइरहेको विश्वव्यापी र तीव्रतर विकास तथा उपयोगसँग तादम्यता कायम गर्ने गरी सूचना प्रविधिको प्रयोगलाई नेपालको आर्थिक विकासका लागि विस्तार गरिनु आजको आवश्यकता पनि रहिआएको छ। नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकासमा सूचना प्रविधि क्षेत्रले उल्लेखनीय योगदान पुर्याउन सक्ने सम्भावना र अवसरलाई अधिकतम प्रयोग गर्नु वर्तमान आवश्यकता पनि रहेको छ। सार्वजनिक सेवाहरूको प्रवाहमा प्रभावकारिता हासिल गर्दै सेवाग्राहीहरूको पहुँचलाई सहज तुल्याई सुशासनमा सुनिश्चितता प्रदान गर्नमा सूचना प्रविधिको उपयोगलाई तीव्रता दिनु आजको आवश्यकता पनि हो। आजको अन्तरसंवादमा हामी राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस, नेपालमा सूचना प्रविधि क्षेत्र लगायतका विषयमा केन्द्रित भएर सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालसँग कुराकानी गर्दैछौ। महानिर्देशकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस पनि रहेको छ। यो दिवस के कसरी मनाइँदैछ? आजको सन्दर्भमा यो दिवसको महत्व के छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हस्, धन्यवाद। आज हामी 10:30-11 बजेदेखि चाहिँ हामी नेपाल पुलिस क्लबमा सूचना तथा संचार दिवसको चाहिँ कार्यक्रम गरेर मनाउँदैछौँ। यो हामीले नेपाल सरकारले यसलाई चाहिँ 2076 सालदेखि मनाउन थालेको हो। यसमा चाहिँ हामीले मूलत यो सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका विभिन्न सङ्घ संस्थाहरू व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि छ। त्यस्तै हामीले सूचना प्रविधि सेवाहरू निर्यात गरेर, जस्तो सफ्टवेयर निर्यात गरेर यो वैदेशिक मुद्रा आर्जन गर्ने संस्थाहरूलाई पनि हामी सम्मान गर्दैछौँ। यो कार्यले चाहिँ इन्डस्ट्रीलाई प्रमोट गर्न मद्दत पुग्छ भन्ने लाग्छ हामीलाई।
नेपालको आईटी इको सिस्टम पनि अहिले बढ़िरहेको अवस्था छ। अब व्यापक इन्टरनेटको प्रयोग पनि भइरहेको देखिन्छ। उपलब्धता, मोबाइल प्रविधि र बढ़दो डिजिटल साक्षरताले महत्वपूर्ण भूमिका पनि खेलिरहेको देखिन्छ। हालका वर्षहरूमा सूचना प्रविधिलाई मुलुकको समृद्धिको आधारका रूपमा पनि हेरिएको छ। विगतमा ऊर्जा क्षेत्रलाई भनिँदै आइएको थियो भने ऊर्जा क्षेत्र सँगसँगै अब सूचना प्रविधिको क्षेत्रलाई पनि मुलुकको समृद्धिको आधारका रूपमा, आर्थिक आधार रूपमा हेरिएको छ। सूचना प्रविधिलाई मुलुकको समृद्धिका आधारका रूपमा अगाडि बढाउन के कति सम्भव रहेको छ यहाँको बुझाइमा?
एकदमै ठूलो सम्भावना छ यो सूचना प्रविधिको क्षेत्रलाई, क्षेत्रले यो जीडीपीमा कन्ट्रिब्युसन एकदमै गर्न सक्छ। हाम्रा सम्भावनाहरू धेरै छन्। जस्तै अब हाम्रो खास गरी हेर्ने हो भने यो सेक्टर भनेको ह्युमन रिसोर्सलाई प्रयोग गरेर जस्तो सफ्टवेयरहरू निर्यात गर्ने, सेवाहरू निर्यात गर्ने र त्यो निर्यात बापत चाहिँ वैदेशिक मुद्रा आर्जन गर्ने, यसको मूलत यो धेरै सम्भावना बोकेको क्षेत्र यही छ र यसले जिडिपीमा राम्रैसँग कन्ट्रिब्युसन गर्छ। खास गरी हाम्रो सम्भावना किन पनि प्रचुर छ भन्दाखेरि चाहिँ हाम्रो जनशक्तिको जुन रिम्युनरेसन भन्छौँ हामीले त्यो लो छ नेपालमा, जसले गर्दाखेरि चाहिँ विदेशी कम्पनीहरूको आँखा हाम्रा यस्तो लो इन्कम भएको कन्ट्रीहरू जहाँको जनशक्तिको रिम्युनेसन कम जन रिम्युनेसनमा जनशक्तिलाई काम लगाउन सक्ने ठाउँहरूमा उहाँहरू उनीहरूको आँखा रहन्छ। त्यसो हुँदाखेरि चाहिँ त्यो कारणले गर्दाखेरि हाम्रो जनशक्तिहरूले एकदमै काम पाउने सम्भावना पनि रहन्छ र यसले गर्दाखेरि जति धेरै हामीले चाहिँ काम पाउन सक्यौँ त्यति धेरै हामी सफ्टवेयर निर्यात पनि गर्न सक्छौँ र वैदेशिक मुद्रा पनि आर्जन गर्न सक्छौँ। त्यसो हुँदाखेरि चाहिँ यो आइसिटी सेक्टरलाई एज ए इन्डस्ट्रीको रूपमा चाहिँ विकास गर्नुपर्छ भन्ने हिसाबले चाहिँ नेपालले यसै आर्थिक वर्षलाई गन्तव्य मानेर यसै आर्थिक वर्षदेखि काउन्ट गरेर 10 वर्ष यो आइटी डिकेड मनाउने गरी पनि कार्यक्रमहरू ल्याउन लागिरहेको छ, ल्याइरहेको छ र अबका दिनहरूमा हामीले चाहिँ यो आइसिटी सेक्टरलाई एकदम प्रमोट गर्दै जानुपर्ने हुन्छ।
अब नेपाल सफ्टवेयर विकास र आईटी आउट सोर्सिङको केन्द्र बन्दै गइरहेका कुराहरू पनि रहेका छन्। अब तथ्य तथ्याङ्कले पनि त्यो कुरालाई देखाइरहेको छ। धेरै कम्पनीहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई सेवाहरू पनि प्रदान गरिरहेको अवस्था छ। यो सन्दर्भमा नेपाल सूचना प्रविधिको क्षेत्रमा आईटीको क्षेत्रमा कुन ठाउँमा रहेको छ या त भनौं वर्तमान अवस्था के कस्तो रहेको छ? यहाँले भन्न खोज्दै हुनुहुन्थ्यो कि अब हामीले अब पूर्वाधारका क्षेत्रलाई पनि जोड़ दिँदैछौ अथवा प्राथमिकतामा आईटी क्षेत्रलाई राखिएको छ भन्ने कुरालाई यहाँले कोट्याउनु पनि भएको थियो। सँगै मैले के पनि जोड्न चाहे भने अब यो क्षेत्रको विकास सँगसँगै यो क्षेत्रलाई धान्न सक्ने गरी हाम्रो पूर्वाधारको पनि विकास हुनुपर्छ होला। अहिले हामी सूचना प्रविधि क्षेत्रको कुन स्थानमा छौं, कस्तो अवस्थामा छौं, वर्तमान अवस्था के कस्तो रहेको छ त?
यसलाई हेर्दाखेरि खास गरी चाहिँ हामीले युएनले प्रकाशन गर्ने इजिडिआई भन्न भनिन्छ, इ गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स जसलाई चाहिँ, यसलाई हेर्दाखेरि हामी त निकै नै पछाडि छौँ अरू मुलुकहरूको दाँजोमा। हामी 119 नम्बरमा छौँ अहिले चाहिँ, तर यो क्रमशः हामी यो यो रेटमा हामी चाहिँ माथि उक्लिँदैछौँ। खास गरी यो पूर्वाधारको क्षेत्र र यो सर्भिस सेक्टर यही यिनै दुईटा सेक्टरले हामीलाई माथि तानिराखेको छ र खास गरी हामी अहिले त्यो इजिडिआई हेर्दाखेरि चाहिँ सबभन्दा अलिकति पछाडि परेको भनेको लिट्रेसी नै हो, जुन अब डिजिटल लिट्रेसी भनेर भन्छौँ हामी चाहिँ। डिजिटल लिट्रेसीको पाटोमा हामी पछाडि छौँ र त्यसलाई हामीले क्रमशः यसलाई अलिकति एक्सप्यान्ड गर्दै जान सक्यौँ भने डिजिटल लिट्रेसीका कार्यक्रमहरू ल्याएर हामीले चाहिँ डिजिटल्ली नेपाली जनमानसमा डिजिटल लिट्रेसीका बारेमा कार्यक्रमहरू राख्दै हामीले अगाडि बढ्न सक्यौँ भने हाम्रो त्यो इन्डेक्समा हामी माथि पुग्छौँ, निकै नै माथि पुग्छौँ।
अब नेपालले ई गभर्नेन्समा उल्लेख्य प्रगति गरेको भनेर त भनिन्छ, तर यहाँले प्रस्तुत गरेको तथ्याङ्क अनुसार हामी सूचीकृत 193 देशमध्ये 119 स्थानमा रहनु भनेको त तथ्यगत हिसाबले त्यति सन्तोषजनक त पक्कै पनि होइन होला। अझै पनि पर्याप्त र अपेक्षित मात्रामा अगाडि बढ्न नसकेको कुरा त यहाँले भनेको तथ्याङ्कलाई मूल्याङ्कन गर्ने हो भने पनि आकलन गर्न सकियो। अब पर्याप्त र अपेक्षित मात्रामा सोही ढंगले अगाडि बढ्नका लागि कसरी हामीले योजनाहरू नीति निर्माणहरू गर्नुपर्छ होला त? जस्तो अब यहाँले जुन तथ्याङ्क भन्नुभयो युएनलाई आधार मानेर, त्यस हिसाबले त हामी त पछाडि नै रहेछौ। हामीले जे जसरी चर्चा परिचर्चा प्रगतिहरू भइरहेको भनेर सार्वजनिक गरिरहेका छौ त्यसले मात्र नपुग्ने रहेछ भनेर पनि त देखियो फेरि।
त्यसमा चाहिँ हामी प्रगति गरिरहेका छौँ। हामी अब लास्ट 2 इयर्सको आँकडा त्यो आँकडा हेर्दाखेरि चाहिँ हामी 125 119 आएका छौँ। त्यसमा यो बढ्ने क्रम राम्रै छ। अब खास गरी चाहिँ नेपालमा सूचना प्रविधिको जनशक्ति राम्रै संख्यामा उत्पादन हुन्छ र अब यो जनशक्तिलाई हामीले नेपालमै रोकेर राख्न सक्यौँ भनेदेखि चाहिँ यसले पक्कै पनि हामीलाई अगाडि बढ्न मद्दत पुर्याउँछ र खास गरी यो ई गभर्नेन्सको कुरो गर्दाखेरि चाहिँ मूलत तिनवटा एक्टरको कुरोहरू आउँदो रहेछ जस्तो गभर्मेन्ट एउटा एक्टर हो मेजर एक्टरको रूपमा पनि लिइन्छ गभर्मेन्टलाई चाहिँ त्यस्तै बिजनेस अर्को एक्टर हो भने सिटिजन अर्को एक्टर हो तिनवटा एक्टरहरू जबसम्म डिजिटल्ली लिटरेट डिजिटल्ली अगाडि बढ्न सक्दैनन् तबसम्म हामी पछाडि पर्न स्वाभाविक नै रहन्छ अब यसै सन्दर्भमा खास गरी नेपालमा हेर्दाखेरि चाहिँ यो बिजनेस सेक्टर पनि केही केही अगाडि बढेको देखिन्छ गभर्मेन्ट सेक्टर त अहिले उल्लेख्य रूपमै अगाडि बढिरहेको छ विभिन्न निकायहरूले यो सूचना प्रविधि प्रणालीहरू प्रयोग गरिरहेका छन् अब यसमा खास गरी विगतको अनुभव हेर्दाखेरि चाहिँ यो प्रणालीहरू जति पनि निकायहरूले प्रयोग गरे ती प्रणालीहरू एक आपसमा कम्युनिकेसन गर्न नसकेका कारण अथवा त्यो किसिमले चाहिँ सिस्टम डेभलप नगरेको कारणले गर्दाखेरि अनि अलिकति पछाडि हो कि जस्तो पनि देखिएको हो तर हाम्रो डिजिटलाइजेसनको जर्नी चाहिँ सुखद नै देखिन्छ त्यसो हुँदाखेरि हामीले अबका दिन पक्कै पनि उल्लेख्य प्रगति गर्छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस नेपालमा सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालसँग कुराकानी गरिरहेका छौं। हुन्छ महानिर्देशकज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अब अहिले सरकारले डिजिटल नेपाल फ्रेमवर्कको उद्देश्यलाई योजनालाई पनि अगाडि बढ़ाइरहेको छ तर अपेक्षित ढंग र प्रभावकारी रूप यो योजना परियोजना अगाडि बढ्न नसकेको भनेर कतिपय अवस्थामा आलोचना पनि भइरहेको छ। तथापि सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई गति दिने भनेर निरन्तर भनिरहेको छ। यसको योजना संरचनामा पनि समय सापेक्ष परिवर्तन ल्याउने कुराहरू पनि हामीले सुन्दै आएका छौं। अब सूचना प्रविधि क्षेत्रको जग बलियो बनाउन डिजिटल नेपाल फ्रेमवर्क जस्ता आयोजनाको पनि महत्वपूर्ण भूमिका हुन्छ जसले हाम्रो जुन स्थान रहेको छ त्यो स्थानलाई अझै थप सुदृढ गरेर सुधारतर्फ लैजान पनि सक्छ होला। भनिसकेपछि डिजिटल नेपाल फ्रेमवर्क जस्ता कार्यक्रम योजना परियोजनालाई हामीले कसरी अगाडि बढाउनु पर्छ, अन्य परियोजनाको आवश्यकता छ कि छैन, यो सन्दर्भमा बताइदिनुहोस् न।
सबभन्दा पहिला त डिजिटल नेपाल फ्रेमवर्क जति बेला आयो त्यस पछाडि लगत्तै यो कोविडको मारमा संसारै पर्यो, त्यो कारणले गर्दाखेरि पनि नेपालमा पनि त्यसको असर पर्नु स्वाभाविकै हो। त्यसले गर्दाखेरि चाहिँ डिजिटल नेपाल फ्रेमवर्कले भनेका एक्टिभिटिजहरू उल्लेख्य रूपमा चाहिँ त्यसलाई इम्प्लिमेन्टेसनमा लैजान सकिएन। तर पनि विभिन्न सरकारी निकायहरू आआफ्नो किसिमले चाहिँ अगाडि बढ्दै थिए, बढिरहेका पनि छन् र डिजिटल्ली सिस्टमहरू बनाउने प्रणालीहरू बनाउने र सेवाग्राहीलाई सेवा दिने बाटोमा अगाडि बढि नै रहेका थिए। यो बिचमा पनि अब यो ठ्याक्कै डिजिटल नेपाल फ्रेमवर्कसँग एलाइन भएर अगाडि नबढेको भए पनि आफ्ना किसिमले आफ्ना प्रणालीहरू परिमार्जन गर्दै अगाडि बढिरहेका थिए। अब का सन्दर्भमा हामीले चाहिँ त्यो डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ भर्सनमा अथवा यसलाई अपग्रेड गरेर यसलाई परिमार्जन गरेर हामीले चाहिँ यसलाई इम्प्लिमेन्टेसनमा ल्याउने सोचिरहेका छौँ र यसै क्रममा हामीले भर्खरै मात्र डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेका छौँ। अब यसलाई पास गरेर अगाडि बढ्नुपर्ने काम मात्रै बाँकी छ र यो भन्दै गर्दाखेरि चाहिँ डिजिटल नेपाल फ्रेमवर्कलाई हामीले चाहिँ अहिले फास्ट फ्रेमवर्क भनेर जस्तो फास्टको फुल फर्मका हिसाबले त्यसलाई अझ मजाले एक्सप्लेन गर्न सकिन्छ। फाउन्डेसन एफ भनेको फाउन्डेसन भनेको सबभन्दा पहिला फाउन्डेसनलाई चाहिँ हामीले इस्टाब्लिस गर्नु पऱ्यो। त्यस पछाडि चाहिँ एक्सेस भनेको अब यो एक्सेसिबिलिटी हामीले चाहिँ हाम्रा प्रणालीहरू हाम्रा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरहरूलाई चाहिँ इन्हान्स गरेर लैजानु पर्यो। र त्यस पछाडि स्किल डिजिटल स्किल चाहिँ यो गभर्मेन्ट सेक्टरका कर्मचारीहरूमा मात्रै दिएर पनि पुगेन, सँगसँगै हामीले सिटिजनहरूलाई पनि डिजिटल्ली लिटरेट बनाएर लैजानु पर्यो। त्यो किसिमले चाहिँ स्किलमा पनि हामीले फोकस गर्ने गरी त्यो त्यसरी कार्यक्रमहरू राखिएको छ। त्यस्तै ट्रान्सफर्मेसन जी भनेको लास्टमा ट्रान्सफर्मेसन भनेको अब ट्रान्सफर्मेटिभ सर्भिसेसहरू डेभलप गर्नु पर्यो। डिजिटल ट्रान्सफर्मेसनमा जानलाई सूचना प्रविधि प्रणालीहरूको विकास गर्नु पर्यो, जसले गर्दाखेरि चाहिँ सेवाग्राहीले सहजै सेवा पाउँछ भन्ने हिसाबले यो फ्रेमवर्कमा हामीले चाहिँ अहिले डिजिटल नेपाल फ्रेमवर्कलाई लैजाने गरी हामी कार्यहरू गरिरहेका छौँ। र पक्कै पनि अबको दिनमा चाहिँ यो डिजिटल नेपाल फ्रेमवर्क इम्प्लिमेन्टेसनमा आउँछ र देशलाई डिजिटल्ली अगाडि बढाउनलाई मद्दत गर्छ।
जस्तो पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स एआई र ब्लक चेन इन्टरनेट अफ थिङ्स आईओटी जस्ता उदीयमान प्रविधिहरूले नवीनताका लागि नयाँ अवसरहरू पनि प्रदान गरे जस्तो देखिन्छ। अझ भनौं आर्टिफिसियल इन्टेलिजेन्सको त व्यापक प्रयोग बढ्दै जाने हो कि भन्ने पनि देखिएको छ। जानेर नजानेर अथवा हाम्रा नीतिगत व्यवस्था भएर नभएर पनि यो एआईको प्रयोग बढ़िरहेको सन्दर्भ छ। हामीले पनि अब त्यतातर्फ नीति निर्माण पनि गरिसकेका छौं। यी प्रविधिहरू अपनाउँदा अब कृषि, स्वास्थ्य सेवा, शिक्षा जस्ता क्षेत्रमा अब क्रान्ति ल्याउन सकिन्छ भनेर अहिले विश्व त्यतातर्फ लम्किरहेको अवस्था पनि छ। अब यस्ता प्रविधिसँग नेपाल भनौं अथवा हामी कसरी अगाडि बढ्न खोजिरहेका छौं, मैले यो जिज्ञासा पनि यहाँलाई राखे।
धन्यवाद फेरि पनि। र यो एआई भनेको एआई जस्ता नयाँ टेक्नोलोजीहरू भनौँ न, यी सबै संसारमा प्रयोगमा आउँदै गर्दा सबै पनि नेपालमा पनि नभित्रिने कुरो भएन। त्यसले गर्दाखेरि त्यो किसिमले चाहिँ विभिन्न व्यक्तिहरूले चाहिँ आआफ्नो किसिमले साइलोजमा उहाँहरूले कामहरू गरि नै राख्नु भएको छ। र यसै सन्दर्भमा अहिले भर्खरै मात्रै हामीले पनि यो एआईलाई अलिकति रेगुलेट गर्नुपर्छ, यसलाई चाहिँ प्रमोट गर्नुपर्छ भन्ने हिसाबले चाहिँ एआई नीति ल्याएका छौँ। यसलाई क्रमशः हामीले चाहिँ यसको स्ट्राटेजीहरू बनाएर त्यस पछाडि यसका भोलिका दिनमा हुनसक्छ कानुनहरू पनि बनाउनु पर्ने हुनसक्ला, अनि यो किसिमले हामीले अगाडि बढिरहेका छौँ। यसै सन्दर्भमा एआईलाई प्रमोट गर्ने गरी कार्यक्रमहरू पनि अबका दिनमा चाहिँ ल्याउने गरी हामीले कार्यहरू गरिरहेका छौँ। र यसरी चाहिँ हामीले अगाडि बढ्नुपर्छ र यो यस्ता खालका टेक्नोलोजीहरू अबका दिनमा हामी प्रयोग गर्दैनौँ भन्न पनि सकिँदैन कि, किन भन्दाखेरि चाहिँ यो नगरी सुखै छैन। अनि यस्ता खालका टेक्नोलोजीहरू प्रयोग नगरी अबका दिनमा हामीलाई डरै छैन। र खास गरी अझ एआईकै सन्दर्भमा भन्दाखेरि चाहिँ अझ सँगसँगै यो डाटा गभर्नेन्सका कुराहरू पनि आउँछन्। त्यसमा चाहिँ एआईको मूलत एआईले आर्टिफिसियल्ली इन्टेलिजेन्स देखाउने भनेको डाटाकै माध्यमबाट हो। जति बढी डाटा हाम्रा सिस्टमहरूमा रहन सक्छन् त्यति बढी एआईले काम गर्न सक्छ। त्यो डाटा छैन भने, किनभने यो नामैले छ आर्टिफिसियल, त्यो इन्टेलिजेन्स भनेको आर्टिफिसियल हो, त्यो आर्टिफिसियल्ली इन्टेलिजेन्स पाउनको लागि चाहिँ उसलाई के चाहिन्छ, डाटा चाहिन्छ। त्यसमा फेरि यो पक्षमा पनि हामीले सोच्नुपर्छ र हामी अबका दिनमा यी सबै कुराहरूलाई संयोजन गरेर अगाडि बढ्ने किसिमले हामीले कार्यहरू गरिरहेका छौँ।
यो बढ्दो सूचना प्रविधि भनौ अथवा डिजिटलाइजेशनको कारण साइबर खतराहरूको जोखिम पनि बढ़िरहेको देखिन्छ। अब कतिपय अवस्थामा सरकारी पोर्टलहरू नै ह्याक हुने अवस्थामा छन् जसबाट आम सेवाग्राहीलाई सेवा उपलब्ध हुँदै पनि आएको थियो। अब साइबर सुरक्षाको विषय पनि सूचना प्रविधिको विकास सँगसँगै आउने गरेको छ, यहाँलाई पनि अवगत छ होला। हालै मात्र स्पेन र पोर्चुगल जुन विकसित भनिएका देशहरू थिए त्यहाँ पनि साइबर हमलाले विद्युतीय आपूर्ति आक्रमण हुँदाखेरि देशैभर नै एउटा विद्युत आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएका कुराहरू पनि अहिले समाचारहरू मार्फत बाहिर आइरहेका छन्। अब विकसित देश जसले सूचना प्रविधिमा फड्को मारिसकेका छन् त्यस्ता देशमा त समस्या आउँदो रहेछ भनेर हामीले देख्यौं भने हामीले पनि त हाम्रो सुरक्षा साइबर सुरक्षालाई सोही अनुकूल बलियो बनाउनुपर्छ होला, ताकि हामी त विकासक्रममा नै रहेका छौं सूचना प्रविधि यी तमाम विषयहरूलाई हेरेर हामी कसरी अगाडि बढ्नुपर्छ। मैले यो कुरा जोड्नुको आशय विश्वव्यापी सन्दर्भमा साइबर सुरक्षाको अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्छ होला, त्यसै गरी हाम्रो राष्ट्रिय हित र राष्ट्रिय अनुकूलता अनुसारको पनि साइबर सुरक्षा र हाम्रो जुन डिजिटलाइजेशन छ त्यसतर्फ पनि विचार गर्नुपर्छ होला। यी तमाम विषयमा नेपाल कसरी अगाडि बढ्नुपर्छ, हामीले के कस्ता तयारी चुनौतीलाई सामना गर्नका लागि गरिरहेका छौं।
अब यो साइबर सुरक्षाका सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ हामीले एउटा कुरालाई सम्झिनुपर्ने हुन्छ, जस्तो हामी भन्ने गर्छौँ नि प्रिभेन्सन इज बेटर देन क्योर भनेर, होइन? त्यसो हुँदाखेरि चाहिँ हामी यो साइबर सुरक्षाका सन्दर्भमा त यो एकदमै लागु हुन्छ। अब पछि क्योर गर्नुभन्दा अगाडि नै प्रिभेन्ट गर्न सकियो भनेदेखि चाहिँ सुरक्षित भइने हो। त्यसो हुँदाखेरि चाहिँ हामीले त्यो किसिमले कामहरू गरि नै राखेका छौँ। तैपनि यो कस्तो विषय रहेछ भन्दाखेरि चाहिँ यो के भन्छ चोरहरू अगाडि अगाडि पुलिसहरू पछि पछि भन्ने चलन छ नि हाम्रो, त्यस्तै किसिमले अब यो ह्याकरहरू पनि अगाडि अगाडि हुँदो रहेछन् अनि उनीहरूको पछाडि पछाडि चाहिँ यो विभिन्न देशको यो सेक्युरिटी प्रणाली हुँदो रहेछ, जसले गर्दाखेरि चाहिँ विभिन्न देशहरू पनि एट्याकको मारमा परेको देखिन्छ। त्यही सन्दर्भलाई पनि जोड्दै जस्तो नेपालमा पनि साइबर एट्याकका घटनाहरू नभएका होइनन्, विभिन्न प्रणालीहरू ह्याक भएका पनि छन्, त्यसलाई सुरक्षित बनाउँदै लैजानुपर्छ भनेर हामीले सचेतना पनि दिइ नै रहेका छौँ। भर्खरै मात्र पनि हामीले साइबर एडभाइजरी जारी पनि गरिसक्यौँ। अब हामीले संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत एउटा निकाय नै स्थापना गरिसक्यौँ, नेसनल साइबर सेक्युरिटी केन्द्र भनेर। त्यसो हुँदाखेरि चाहिँ अब यो केन्द्रले काम गर्छ र यसले चाहिँ साइबर हमला हुन नदिनलाई प्रिभेन्सनका कामहरू गर्छ र कतै साइबर हमलाका घटनाहरू भइहाले पनि त्यसलाई जति सक्दो छिटो त्यो समस्याको समाधान गर्ने प्रयास गर्छ, कामहरू त्यो पक्षमा काम गर्छ। त्यसो हुँदाखेरि चाहिँ यो किसिमले हामीले अगाडि बढिरहेका छौँ र अब भोलिका दिनमा सुरक्षित साइबर स्पेसका निर्माण गर्नको लागि यी कुराहरूले पक्कै पनि भूमिका खेल्छ होला।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौं। अब सूचना प्रविधि विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न प्रभावकारी कानून नीति निर्माण लगायतका कुराहरू पनि अग्रस्थानमा नै आउँछन्, खास गरी नियमनको विषय पनि रहिआएको छ। विशेष गरी अब यो डेटा संरक्षण कानून, बौद्धिक सम्पत्तिका अधिकारहरू र लगानी अनुकूल नीतिहरूको पनि अहिले चर्चा परिचर्चा भइरहेको छ। सरकारले हालै केही ऐनहरू संशोधन गरेर नेपालमा सूचना प्रविधि भित्राउन अथवा लगानी भित्राउन र बाहिर लगानी गरेर त्यसरी कमाई गरेका कुराहरूलाई नेपालमा ल्याउनका लागि पनि सहजीकरण गरिरहेको जुन सन्दर्भ छ, यसमा चाहिँ कसरी अगाडि बढ्नुपर्छ, नीति र कानूनलाई हामीले कस्तो बनाउनुपर्छ, अति नै छोटकरीमा बताइदिनुहोस्। हामी कार्यक्रमको अन्त्यमा नै आइसकेका छौँ।
जस्तो नेपाल सरकारले भर्खरै मात्रै पनि नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्नलाई ढोका खोलेको छ, त्यसले गर्दाखेरि चाहिँ पक्कै पनि उहाँहरूलाई यो आइटी इन्डस्ट्री अझ खास गरी आइटी इन्डस्ट्री ग्रो गर्नलाई यसले पक्कै पनि मद्दत गर्छ। अब यही किसिमले चाहिँ अगाडि बढ्नु पनि पर्नेछ र यसै सन्दर्भमा योसँग रिलेटेड ऐन कानुनहरूलाई पनि परिमार्जन गर्दै जानुपर्छ। यहाँले भने जस्तै डाटा प्रोटेक्सन एक्टहरू पनि बनाइ नै राखेका छौँ हामीले चाहिँ अहिले पनि यो ड्राफ्टिङको फेजमा छ। डाटा प्रोटेक्सन एक्ट सबभन्दा इम्पोर्टेन्ट एक्ट मध्ये कि पर्छ यो चाहिँ। सुरुमा डाटा प्रोटेक्सन पोलिसी बनाएर त्यस पछाडि डाटा प्रोटेक्सन एक्ट बनाउने गरी हामीले चाहिँ कामहरू गरिरहेका छौँ।
हुन्छ हुन्छ, हाम्रो समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद।
धन्यवाद।
आजको अन्तर संवादमा हामीले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस नेपालमा सूचना प्रविधि क्षेत्र लगायतका विषयमा केन्द्रित भएर सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। नमस्कार।